دوستی کا زمانہ ہو یا دشمنی کا زمانہ ہو، ہم یہ دیکھیں دین کا مطالبہ ہم سے کیا ہے. دین ہم سے کیا طلب کر رہا ہے. ہر قوم کے اوپر مختلف اوقات ہوتے ہیں، مختلف زمانے ہوتے ہیں، مختلف مراحل ہوتے ہیں. خود ہم اپنی قوم کو دیکھیں، اپنے لوگوں کو دیکھیں، ہم لوگوں نے مختلف تبدیلیاں دیکھی ہیں اس خطے کے اندر. کبھی ایک ایسا وقت تھا جب لوگوں کی توجہات دین پہ کم تھیں اور لوگ دین سے دور دور سے رابطے میں تھے. الحمدللہ رب العالمین اب اس وقت دین کی طرف لوگوں کی توجہ ہے، لوگ دین کے اوپر توجہ دے رہے ہیں، صرف اہل بیت کے چاہنے والے نہیں، دوسرے لوگوں کی توجہ دے رہے ہیں. اب فیز تبدیل ہوا ہے. ہر دور میں یہ دیکھنا پڑے گا اس وقت چیلنج کیا ہے، اس وقت کون سا مرحلہ ہے. اور خدا نہ کرے اگر اس بات کو نہیں دیکھا کہ دینداری کا یہ مرحلہ کون سا مرحلہ ہے، تو پھر خدا نہ کرے یہ ہوتا ہے کہ ہم کسی اور چیز میں کامیاب ہوتے رہتے ہیں اور سمجھتے ہیں اس میں بھی کامیاب ہو جائیں گے، اس میں بھی کامیاب ہو جائیں گے. یہ بہت بڑی ناکامی ہو سکتی ہے، یہ بہت بڑی غلطی بھی ہو سکتی ہے. بہترین مثال کربلا کے اندر مسلمانوں کے رویے کی مثال ہے. آپ کی خدمت میں عرض کروں گا، درود بھیجے گا محمد والے محمد. جیسے کہ ہم اور آپ بچپن سے سنتے ہیں کہ جب سید الشہداء شہید ہو رہے تھے تو ایسا نہیں تھا کہ معاشرے میں لوگ نماز نہیں پڑھ رہے تھے، لوگ قرآن کریم کی تلاوت نہیں کر رہے تھے، لوگ روزہ نہیں رکھ رہے تھے، مسجد نہیں جاتے تھے، یہ سب ہوتا تھا. حتیٰ لوگ فجر کی نماز جماعت سے پڑھا کرتے تھے، اور علاقے کا جو گورنر ہوتا تھا وہ جماعت کا بات کرواتا تھا. تو ظواہر سب صحیح تھے، لیکن مشکل ساری یہ تھی کہ اس وقت چیلنج ظواہر کا نہیں تھا، اس وقت چیلنج کچھ اور چیلنج تھا، مرحلہ کچھ اور مرحلہ تھا. اب آپ تصور فرمائیں، مثلا ہم لوگ فرض کریں آپ ایک ایسے ایسے ملک کے اندر گئے جہاں لوگ مسلمان ہیں ہی نہیں، اصلا مسلمان ہی نہیں ہے کوئی. آپ پہلے مرحلے میں کیا چاہیں گے، لوگ دیندار ہو جائیں، مسلمان ہو جائیں، ان کے ہاتھ میں کم سے کم مسلمان تو بنے، بعد میں پھر آگے آہستہ آہستہ اس کو بہتر کریں گے. تو آپ اگر مسلمان کرنے میں ہی کامیاب ہو گئے، اتنا ہی ہو گیا کہ فلانی نے کہہ دیا کہ میں کلمہ طیبہ پڑھ لیتا ہوں، تو آپ کہیں گے ہماری کامیابی ہو گئی. پہلے لوگ کلمہ طیبہ نہیں پڑھ رہے تھے، اب کلمہ طیبہ پڑھ لیا. پہلے اس علاقے میں کوئی مسجد نہیں تھی، اب مسجد ہے، وہاں پر یہ کامیابی کا بہت اچھا معیار ہے کہ پہلے مسلمان نہیں تھے اب مسلمان ہیں، پہلے مسجد نہیں تھی اب مسجد ہے، پہلے قرآن نہیں تھا اب قرآن کریم ہے، یہ معیار وہاں پہ اچھا ہے. لیکن فرض کریں ایک آبادی ہے جہاں پہلے سے لوگ مسلمان ہیں، وہاں پہ یہ کامیابی کا معیار صحیح ہوگا کیا کہ بھئی یہاں سب کے گھروں میں قرآن ہے، یہاں گلی گلی میں مسجد ہے، یہاں سب کے نام مسلمانوں کے نام ہیں، یہ کامیابی ہے؟ ہم کہیں گے ان کے لیے وہ کامیابی تھی، اس کے لیے یہ کامیابی نہیں ہے. کیوں یہ کامیابی نہیں ہے؟ اس کا مرحلہ دوسرا مرحلہ ہے، یہ دوسرے مرحلے میں داخل ہو گیا ہے. اب پرانے مرحلے پر اس کو کامیابی نہیں کہیں گے، اس کے لیے کچھ اور سوچنا پڑے گا. یہی حالت ہم لوگوں کی بھی ہے، ہم لوگوں کے ساتھ بھی ایسا ہی ہے. مثلاً فرض فرمائیے ایک زمانہ تھا جب ہمارے آبادیوں کے اندر عبادات پہ توجہ نہیں تھی، لوگ عبادتیں زیادہ نہیں کرتے تھے. مثلاً ہم لوگ کی آنکھوں کے سامنے ہوا ہے نا کہ جب جلوس کے اندر ظہر کی نماز شروع کی گئی ہے تو بہت سارے لوگوں نے اعتراض کیا کہ بھائی یہ کیا جگہ ہے نماز پڑھنے کی، نہیں پڑھیں گے ایک دن تو کیا ہو جائے گا، اس طرح کی باتیں کی لوگوں نے، مقابلہ کیا. بڑی مشکل سے ان کو سمجھایا گیا کہ نہیں بھائی نماز ہونی چاہیے، نماز کو لوگ پڑھتا دیکھے ہمیں جلوس کے اندر، تاکہ ان کو سمجھ میں آئے کہ بھائی شیعہ بھی نماز پڑھتا ہے، اس طرح کی باتیں کی گئیں. تو اس وقت یہ عالم تھا، آپ نے ایک مقابلہ کیا، جو دین نہیں تھا لوگوں کو وہ دے دیے، جو عبادتیں نہیں کر رہے تھے وہ عبادتیں کر لی. یہ کب تھا؟ یہ 30 سال پہلے تھا. اب بھی کامیابی کا معیار یہی ہے اب یا اب کچھ اور ہے؟ اگر آپ نے نہیں ڈھونڈا کہ آپ اگلے مرحلے میں داخل ہو گئے ہیں، اب اس پر کامیابی نہیں چلے گی، اب کچھ اور چاہیے. اگر یہ نہیں ڈھونڈا تو پھر خدا نہ کرے نعوذ باللہ ایسا ہوگا کہ آہستہ آہستہ ناکام ہوتے چلے جائیں گے، پتہ بھی نہیں چلے گا کہ ناکام ہو گئے. اچھا کیوں ناکام ہوئے؟ نماز تو پڑھ رہے ہیں، عبادت تو کر رہے ہیں، مسجد میں بھی جاتے ہیں. ہم کہیں گے یہ کر تو رہے ہیں، اس کے لیے وہ کامیابی تھی، اس کے لیے کچھ اور ہے، اس کو کچھ اور دیکھنا پڑے گا. میں دوبارہ کربلا کی مثال پہ دوں تو مثلاً کوئی کہے کہ بھائی وہ سب لوگ نماز پڑھ رہے تھے، وہ سب قرآن پڑھ رہے تھے، کیا یہ اتنا کافی نہیں ہے؟ ہم کہیں گے کسی اور کے لیے کافی تھا، وہاں پہ کافی نہیں ہے. وہاں پہ کیا چاہیے تھا؟ वहां पर सिर्फ एक चीज चाहिए थी, सैयद शहदा के लिए जान दी थी या नहीं दी थी, कोई इससे कम पे बात करे फिर वो कामयाबी नहीं है, वो नाकामी है। तो हम लोगों को बहुत अच्छी तरह देखना पड़ता है कि भाई एक चीज पहले सही थी, वो अच्छी चल रही थी, अब क्या होगा। तो थोड़ा सा हमें भी अपने ऊपर सोचना पड़ेगा। हमें 30-40 साल हो गए कुछ चीजों पर काम करते हुए, अगला मरहला क्या है। और यहीं पर बहुत अच्छा मौका है कि आखिरी मरहले को भी देखने, आखिरी मरहला क्या है, इसको मैं थोड़ा सा आपकी खिदमत में अर्ज करता चलूं। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। हम इंसानों के साथ बहुत बड़ी मुश्किलात में से एक मुश्किल है, हदफ क्लियर नहीं हो तो फिर मामला खराब हो जाता है, फिर पता नहीं चलता, अंदर से खोखले हो जाते हैं, जाहिर को देख देख के खुश होते रहते हैं। मैं इसकी बहुत मिसालें देता हूं, और जाहिर इन मिसालों का मतलब ये भी होता है कि मुझे भी याद रहे कि मुझे क्या करना है। एक मिसाल मैं स्कूल की देता हूं कि भाई स्कूल है, स्कूल चल रहा है, बच्चे आ रहे हैं जा रहे हैं, टीचर भी पढ़ा रहे हैं, सब बच्चों के हाथ में कॉपियां हैं, किताबें हैं। अगर ये पता ना चले कि मकसद क्या है तो फिर धोखा होगा। धोखा क्या होगा, सारी दुकान चलती रहेगी, बच्चों के पास इल्म नहीं होगा, तरबियत नहीं होगी, दुकान सारी चलती रहेगी, बच्चे फीस देते रहेंगे, टीचर सैलरी लेते रहेंगे, बच्चों की कॉपियां भरती रहेंगी, क्लासें चलती रहेंगी, इमारत खड़ी रहेगी, सब कुछ सही होगा। सिर्फ एक मुश्किल होगी, इल्म नहीं है, तरबियत नहीं है। ये कब होता है, जब हदफ पता नहीं होता कि सारे काम का हदफ क्या है। चलो ये तो सही है, पता है, मसलन पहली क्लास में बच्चा आएगा इसको क्या सिखाना है ये पता है, दसवीं क्लास में बच्चा आएगा उसको क्या सिखाना है ये भी पता है, ये नहीं पता पूरे सिस्टम का हदफ क्या है, तो फिर मुश्किल बन जाती है। अभी मसलन आपसे कोई कहे कि भाई आप दीन में आए हो ना, आप नमाज पढ़ो, आपने कहा चलो मैं ताकत लगाता हूं, 5 वक्त की नमाज पढ़ता हूं, आपने पढ़ ली। माह रमजान आया, कहा रोजा रखो, आपने कहा चलो मैं कोशिश करता हूं अपने नफ्स के ऊपर, मैं रोजा भी रख लेता हूं, कुरान करीम पढ़ो, कुरान करीम भी पढ़ लेता हूं, मजलिस में आओ, मजलिस में भी चला जाता हूं, जुलूस में जाओ, जुलूस में भी चला जाता हूं, सारे काम हो गए। अब एक सवाल की जरूरत बाकी है, वो क्या है, हदफ क्या है, सबका जाना कहां है, मिलना क्या है इसके पीछे। अगर वो हदफ पता नहीं चला तो सब कुछ चलता रहेगा, अंदर से खोखला हो जाएगा। सैयद शहदा के जमाने में यही हुआ है। अच्छा, अब आप कहेंगे क्या ये खतरा 61 हिजरा में था या आज भी है, हमेशा है, आज भी है, हमेशा है, आज भी है। ये खतरा क्यों आता है, ये खतरा इस वजह से आता है, हमें दीन का निजाम पता नहीं होता, हमें टुकड़े पता होते हैं, उन टुकड़ों पे अमल करते रहते हैं, खुश होते रहते हैं, पूरा निजाम समझ में नहीं आता। निजाम समझ में आए तो ये गलती नहीं होती है, फिर इंसान अपने आप को संभाल के रखता है। तो थोड़ा सा मैं अर्ज करने की कोशिश करता हूं, हदफ क्या है, हदफ क्या है उसको देख लेते हैं, तो फिर टुकड़े टुकड़ों में भी फिर उस हदफ से जोड़ सकेंगे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। हदफ समझने के लिए मेरा अपना एक ख्याल है, इंतहाई अहम हदीस, वो हदीस है जो हम और आप बचपन से सुनते हैं, और मैं उसको सैकड़ों दफा दोहराता हूं और उसको हमेशा गुफ्तगू करता हूं, और फिर भी देखता हूं इससे बहुत कुछ हासिल होता है। यमलउल अर्ज क़िस्तन व अदला कमा मुलअत ज़ुल्मन व जौरा, जमीन को अदल इंसाफ से भर देंगे जैसा कि वो जुल्म जौर से भरी होगी। यह हदफ है, इसके पीछे भी एक हदफ है। अगर जमीन अदल इंसाफ से भर जाएगी तो क्या होगा, एक जुमले में कहूं, इसको बहुत ज्यादा डिस्कस नहीं करेंगे क्योंकि फिर इसमें दास्तान बहुत लंबी हो जाती है। वो ये कि इंसान के अंदर कुछ कमालात की सलाहियतें हैं, वो कमालात उस वक्त नसीब होना बहुत आसान होता है जब माशरे में अदल होता है, माशरे में इंसाफ होता है। अगर माशरे में अदल इंसाफ ना हो तो बहुत सारे लोगों का इम्कान ये होता है कि उनको वो कमालात नसीब नहीं हो पाते, वो गलती कर देते हैं, अपनी गुमराही में आगे चले जाते हैं। उस इम्कान को बढ़ाने के लिए कि लोग अपने कमालात को हासिल करें, बहुत जरूरी है माशरे में अदल हो। उस माशरे में अदल को लाने के लिए बहुत जरूरी है इंसानों की तरबियत हो। अब हमारे साथ मुश्किल क्या है, ہم پہلی کلاس پڑھ لیتے ہیں آخری کلاس بھول جاتے ہیں. پہلی کلاس کیا ہے؟ انسان علم حاصل کرے، عبادت کرے، بندگی کرے، یہ سب کرے تاکہ معاشرے میں عدل ہو. ہم پہلی کلاس سیکھ لیتے ہیں، اگلی کلاس بھول جاتے ہیں. اور وہ جو معاشرے میں ظلم کرنے والے ہیں ان کی بہت بڑی خواہش یہی ہوتی ہے کہ یہ پہلی کلاس میں پڑھے رہیں، دوسری کلاس میں نہ آئیں، دوسری کلاس میں نہ آئیں. میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں، درود بھیجے گا محمد والے محمد. اللہ کے رسول دین لے کر آئے، کفار مکہ کے سامنے دین دیا، وہ لوگ بتوں کے سامنے سر جھکا رہے تھے. اللہ کے رسول نے کہا بتوں کے سامنے سر نہیں جھکاؤ، اللہ کے سامنے سر جھکاؤ. سر تو جھکانا تھا نا، وہ بتوں کے سامنے سر جھکاتے تھے. اللہ کے رسول نے کہا حجر اسود کو بوسا دو. دیکھنے میں تو دونوں پتھر ہی تھے نا، بت بھی پتھر کا تھا، حجر اسود بھی پتھر کا تھا. کفار مکہ نے وہ مانا، یہ نہیں مانا. کیوں بھائی؟ وہاں بھی سر جھکاتے تھے، یہاں پہ بھی سر جھکانا تھا. وہاں بھی ایک پتھر تھے، یہاں پہ بھی ایک پتھر ہی ہے. تو تم نے اس کے سامنے سر جھکا لیا تھا، تو اس کے سامنے کیوں نہیں جھکا لیا؟ بھائی ایک پس پتھر کے سامنے جب تم سر جھکانے کو تیار ہو تو عظیم الشان خدا کے سامنے کیوں نہیں سر جھکا لیتے؟ یہ بالکل ایسے ہی ہے جیسے ایک آدمی کسی غریب فقیر کے پاس جائے کہے بھائی 10 روپے دے دو، اور کسی بہت بڑے دولت مند کے پاس نہ جائے کہ وہ دے دے. تو کوئی پوچھے گا بھائی جب تجھے مانگنا ہی ہے تو فقیر سے کیوں مانگ رہا ہے؟ کسی بڑے سے مانگ، کہ جس کا دینے کا چانس بھی زیادہ ہے. کسی فقیر کو مانگ رہا ہے، ان کو سر جھکانا تھا، تو ادھر جھکاتے تھے، ادھر کیوں نہیں جھکاتے تھے؟ ان کو ایک اور بات پتا تھی، یہاں صرف سر جھکائیں گے اپنی منمانی چلائیں گے، وہاں جب اللہ کے سامنے سر جھکائیں گے پھر ہماری منمانی نہیں چلے گی، پھر خدا کی چلے گی. ان کو یہ بہت اچھی طرح پتا تھا. ان کو پتا تھا یہاں اپنے ہاتھ سے بت بنائیں گے، سب سے کہیں گے سر جھکاؤ تو چلے گی ہماری، کیونکہ بت نہیں بولے گا. وہاں حجر اسود کے سامنے سر جھکائیں گے، سر ہم جھکائیں گے، چلے گی خدا کی. حجر اسود نہیں بولے گا، قرآن بولے گا، قرآن حکم دے گا. ان کو پتا تھا بت نے کوئی کتاب نہیں بھیجی ہے، حجر اسود کے پیچھے کتاب رکھی ہوئی ہے. ان کو پتا تھا بت کے پیچھے کوئی نبی نہیں ہے، اللہ کے پیچھے نبی بھی آئے گا. پھر ادھر منمانی تھی، ادھر اللہ کا دین تھا، اس خاطر انہوں نے اس کے سامنے سر جھکایا، اس کے سامنے سر نہیں جھکایا. اچھا اب ابو سفیان سے کوئی پوچھے، ابو جہل سے کوئی پوچھے بھائی تیرے لیے بیسٹ آف دا آپشنز کیا ہے؟ وہ کیا کہ بیسٹ آف دا آپشن یہ ہے کہ بھائی لوگ بتوں کے سامنے سر جھکائیں، اللہ کے سامنے سر نہ جھکائیں. اچھا اب کوئی آئے بنی امیہ جیسا اور ان کو ایک اور ترکیب سکھائے، وہ ترکیب یہ ہے سر اللہ کے سامنے جھکائیں گے حکومت تیری چلے گی. اب بنی امیہ اسے مانے گا یا نہیں مانے گا؟ اب فوراً مان لے گا. پہلے جو خدا سے لڑ رہا تھا نا، اپنی حکومت بچانے کے لیے خدا سے لڑ رہا تھا، اب سکھانے والے نے اس سے کہا ایک اور طریقہ بھی ہے، سر خدا کے سامنے جھکائیں گے لیکن حکومت کس کی رہے گی؟ حکومت بنی امیہ کی چلے گی. وہ کس طرح؟ اللہ کے نبی سے ٹکراؤ، آل نبی سے ٹکراؤ، دنیا کے سامنے ان کی حکومت ختم کر دو، تمہاری حکومت چلے گی، لوگ بظاہر اللہ کے سامنے سر جھکائیں گے. اب یہ کیا ہو گئی؟ یہ اگر میں اس کو اصطلاحاً کہہ سکوں تو یہ مسلمان کی بت پرستی ہو گئی. ہے مسلمان لیکن ابھی بھی بت پرستی کر رہا ہے. بت پرستی کا مطلب کیا ہے؟ بت پرستی کا مطلب یہ اللہ کی نہیں سنتا، کسی اور کی سنتا ہے. اس کو اللہ کے سامنے سر جھکانا تھا، اللہ کی سننی تھی. اللہ کی سنتا تو ظلم سے لڑتا، ظالم سے بھی لڑتا. اب بنی امیہ نے ایک نیا دین بنایا، انہوں نے کہا سر اللہ کے سامنے جھکائیں گے، ظالم سے نہیں لڑیں گے، ظالم سے نہیں لڑیں گے، ہماری حکومت چلے گی. یہ دین ہر ظالم کو پسند ہے، ہر ظالم کو یہ دین پسند ہے، ہر ظالم اس دین کی مسجدیں کھولے گا، ہر ظالم اس دین کی کتابیں چھاپے گا، ہر ظالم اس دین میں خوب بڑھ چڑھ کے حصہ لے گا. کیوں حصہ لے گا؟ اس کو پتا ہے اس دین سے مجھے کوئی خطرہ نہیں ہوگا، یہ چلے گا. हम लोगों के सामने जो बहुत बड़ा चैलेंज आता है, जो हम लोग जो दीनदार क्लास हैं, दीनदार के सामने जो बहुत बड़ा चैलेंज आता है वो ये कि हम कहीं उमवी दीन के शिकार ना हो जाएं। हमारे सामने सबसे बड़ा चैलेंज ये आता है। सैयदुल शहदा के सामने जो मुसलमान थे वो उमवी दीन का शिकार हो गए थे, उमवी दीन का शिकार हो गए थे। दीन में अल्लाह की मानते थे, माशरे में बनी उमैया की सुनते थे। सैयदुल शहदा ने कहा यह कबूल नहीं है, इसका मुकाबला करूंगा, यजीद को कभी भी हाकिम कबूल नहीं करूंगा, ये दो चीजें साथ नहीं चल सकती। وعلى الاسلام السلام اذ بليت الامه براع مثل يزيد, جب یزید جیسا حاکم ہو تو اسلام کو خدا حافظ کہنا پڑے گا, یہ دونوں ساتھ نہیں چل سکتی۔ ہمارے دور میں دنیا کے ظالموں اور جابروں کی پوری کوشش ہے یہ دونوں ساتھ چلیں, یہ دونوں ساتھ چلیں۔ اچھا اس کام کو کرنے کے لیے ہم بھی چھوٹا موٹا ان کا ساتھ دیتے ہیں, ہم بھی چھوٹا موٹا ساتھ کیسے دیتے ہیں, میں ایک دو مثالیں آپ کی خدمت میں عرض کرتا ہوں۔ درود بھیجے گا محمد والے محمد, خدا نے ظلم قبول نہیں کیا, کہا ظلم کو ختم کرو۔ فرض فرمائیں میں نماز شب پڑھتا ہوں اور کسی کا پیسہ دبایا ہوا ہے, نماز شب پڑھتا ہوں پیسہ کسی کا دبایا ہوا ہے, میں نے کیا کیا ہے, میں نے وہی اموی دین اپنی زندگی میں ڈال لیا ہے۔ بھائی تم نماز شب پڑھتے تھے, عدل کرو, انصاف کرو, لوگوں کا پیسہ کیوں ہاتھ میں بتایا ہوا ہے, دو لوگوں کا پیسہ نہیں دے گا, لے کے بیٹھا رہے گا کیوں؟ اس کو دین کا کھوکھلا ڈبا چاہیے, یہ دین کا کھوکھلا ڈبا لے کے چل رہا ہے, دھوکہ دے رہا ہے, یہ سمجھتا ہے لوگوں کو دھوکہ دے سکتا ہے کہ میں دین کی ڈگڈگی بجاؤں گا, اندر جو ظلم کرنا ہے کرتا رہوں گا, جو پیسہ دبانا ہے دبا دوں گا, دیندار ہے۔ نماز مجلس میں گریا کرتا ہے تو لوگ کہتے ہیں اس سے بڑا سید الشہدا کا عاشق کوئی نہیں ہوگا۔ گھر میں جا کے دیکھو ہر انسان کے لیے ظالم بنا ہوا ہے, بیوی پہ ظلم کر رہا ہے, بچوں پہ ظلم کر رہا ہے, ہر ایک کے اوپر ظلم کر رہا ہے, اور مجلس میں سید الشہدا کو ہونے والے ظلم پہ ایسے روتا ہے جیسے اس سے بڑا مظلوم کا کوئی حامی نہیں ہے۔ یہ کون سا دین ہے؟ یہ اموی دین ہے, یہ اموی دین کے ماننے والے ہیں۔ اس کے مقابلے میں کون سا دین ہے؟ اس کے مقابلے میں وہ دین ہے جو ہر معاملے میں اصول لے کے چلے گا, کیا کہا میں ظلم نہیں کروں گا, نہ یزید کا ظلم برداشت کروں گا جو اس نے کربلا میں کیا ہے, نہ اپنے گھر میں ظلم کروں گا, نہ اپنے معاشرے میں ظلم ہونے دوں گا۔ اگر ظلم خدا کو پسند نہیں ہے تو نہ میں یزید کا ظلم پسند کروں گا, نہ خود ظلم کروں گا, نہ معاشرے میں ظلم کرنے دوں گا, میں ظلم سے لڑوں گا۔ اگر خدا متعال کو ناانصافی پسند نہیں ہے اور اس کے مقابلے کیے خدا متعال حضرت موسیٰ علیہ السلام کو بھیجتا ہے کہ فرعون سے لڑو, انہ طغا, اس نے طغیان کیا ہے, بغاوت کی ہے, تو کہتا ہے نہ میں خود طغیان کروں گا, نہ فرعون کو طغیان کرنے دوں گا, نہ معاشرے میں کسی کو طغیان کرنے دوں گا۔ ہم لوگوں کے سامنے جو اس وقت چیلنج ہے وہ یہ چیلنج ہے, ہم لوگ دین کو ٹکڑوں میں کر کے خاموش ہو کے بیٹھنا چاہ رہے ہیں۔ جب ہم یہ کام کر لیں نعوذ باللہ تعالیٰ, اس کے بعد کیا ہوگا, دین کھوکھلا ہو جائے گا۔ اس کے بعد ایک اور مشکل بھی آئے گی, دین اپنا اثر نہیں دے گا۔ جب دین اثر نہیں دے گا, ایک نسل دو نسل دین کو لے کے چلے گی, اس کے بعد تیسری چوتھی نسل اپنے آپ سے پوچھے گی اس دین کا فائدہ کیا ہے, اس میں کچھ ہے ہی نہیں۔ اب دیکھو اس وقت جو چیلنج بنتا ہے وہ کیا بنتا ہے, بہت سارے لوگ معاشرے میں دین سے تھک گئے۔ کیوں تھک گئے؟ آپ بیٹھیں گے وہ دین کو سنانا شروع کر دے گا۔ میرے ساتھ بہت دفعہ ہوتا ہے, کہیں جاتا ہوں پاکستان سے باہر, پاکستان کے اندر, ابھی میں بیٹھا ہوں اور اس کو پتا چلا ہے کہ میں کوئی دیندار آدمی ہوں, بس یہ توپیں کھڑی کرے گا اور میرے سامنے دین کے اوپر توپ چلانا شروع کر دے گا۔ اچھا میں بھی سمجھ جاتا ہوں کہ یہ دین سے تھکا بیٹھا ہے, ہارا بیٹھا ہے, اس کے ساتھ تجربے ہوئے ہیں, اس کو کسی دیندار نے کوئی بہت سخت قسم کا دھوکہ دیا ہے, اب یہ سارے دین کو گالیاں دے رہا ہے۔ سنو اس کی, سنو, اور اس کے بعد قرید قرید کے دیکھیں گے آپ کہ اس کو کسی دیندار نے بہت زبردست دھوکہ دے دیا ہے, اب یہ بیچارہ پھنس گیا ہے۔ یہ بالکل ایسا ہی ہے, میں اپنے سن کے اوپر رکھ کے کہہ رہا ہوں, کسی کو کسی مولوی نے دھوکہ دے دیا ہو تو وہ دین سے ہی بھاگ جاتا ہے, کہتا ہے بھائی مجھے دین چاہیے ہی نہیں ہے, اور کسی کو کوئی مومن نے دھوکہ دے دیا ہو تو کہتا ہے بھائی یہ سب ایک جیسے۔ یہ سب کیوں ہوتا ہے؟ دین کی روح کو نہیں مانتے۔ कुछ अरसे में लोग दीन से हार जाते हैं, दीन से थक जाते हैं। इन सब का हल क्या है? दीन को टुकड़ों में तस्लीम मत करो, दीन को पूरी रूह के साथ ले लो, दीन को पूरी रूह के साथ ले लें। दीन तीन हिस्सों में मेरी और आपकी जिंदगी में फौरन नजर आना चाहिए। अब मैं आपको जमा करने की तरफ लेके जा रहा हूं, इसके नतीजे को हासिल करने के लिए दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। इतना काफी नहीं है, इतना काफी नहीं होगा कि मैं नमाज पढ़ रहा हूं या नहीं पढ़ रहा हूं, ये काफी नहीं होगा। इतना काफी नहीं होगा कि मैं मजलिस में आ रहा हूं या नहीं आ रहा हूं, ये सब बहुत जरूरी है, वाजिब है, काफी नहीं होगा। कहां दीन देखूं मैं? तकसीम करने की खातिर, जिसके बाद काम आसान हो जाता है, तीन हिस्सों में तकसीम कर रहा हूं। सबसे पहले देखें मेरे और खुदा के दरमियान रिश्ता कैसा है। ठीक है मैं नमाज शब पढ़ता हूं, ठीक है मैं सारे काम करता हूं, जब टकराव का मौका आता है खुदा मुझे याद आता है नहीं आता है? ठीक है फजर के वक्त नमाज पढ़ लेता है, जोर के वक्त जोर पढ़ लेता है, मगरिब के वक्त मगरिब पढ़ लेता है, ईशा के वक्त ईशा पढ़ता है, लेकिन जब यह बात आती है खुदा ने कहा है पैसा वापस करो और मेरा नफ्स कहता है नहीं दूंगा, तो देता है या नहीं देता है? खुदा कहता है चीट नहीं करना, नफ्स कहता है कर लो, अब करता है या नहीं करता है? एक आदमी मौला के पास आया, मौला छठे इमाम के पास दुरूद भेजे उनकी जात मुकद्दस मौला के जमाने में भी जाहिरी दीनदारी बहुत ज्यादा बढ़ गई थी, फकी मकातिब खुल रहे थे, लोग बेचारे धोखा खाए जा रहे थे। एक आदमी इमाम के पास आया, कहा मौला हमें, मैं अपने अल्फाज में ढाल रहा हूं इसको समझाने की खातिर, उसने कहा मौला हमें कुछ समझ में नहीं आता। एक बंदे को देखते हैं जाहिर में बहुत अच्छा लगता है, बाद में पता चलता है गड़बड़ हो गई, धोखा दे दिया। एक और को देखते हैं उसका भी कुछ समझ में नहीं आता, मेयार क्या बनाए, कैसे देखें ईमान की हकीकत क्या है? जिसको देखो नमाज पढ़ रहा है, जिसको देखो रोजा रख रहा है, जिसको देखो या अल्लाह कर रहा है। कल मुझसे कोई बंदा है खुदा किसी की शिकायत कर रहा था, कहने लगा आला साहब तीन दफा से कम तो अल्हम्दुलिल्लाह कहता ही नहीं है किसी भी बात के ऊपर, कम से कम तीन दफा तो कहता ही है, लेकिन जो चीट करता है वो बड़ा ही अजीब है। तो कहने लगा मैं उससे कहा यार एक ही दफा कह लो ताकि कोई इतना बड़ा धोखा ना देके दो लोगों को, कि तू तीन तीन दफा बोलता है लेकिन धोखा देने में सर फहरिस्त है। तो कहा हम मौला हम करें क्या? इमाम ने कहा ये मत देखो नमाजें कितनी पढ़ता है, ये मत देखो इबादतें कितनी करता है, ये देखो लोगों के साथ मामलात में कैसा है, वादे की वफा करता है नहीं करता है, जो लेन देन लेता है उसमें खरा है या खट्टा है, खोटा है, कैसा बंदा है ये, ऐसे देखो आप। और जो इसमें सही नहीं है उस पर इतमाद मत करो, क्यों? तुम्हें धोखा दे देगा। हम लोगों के साथ बहुत होता है ऐसे ही, भाई आप मुझे देख रहे हैं मैं मिंबर पे बैठ रहा हूं, दीन के नाम पर बैठ रहा हूं, आप मुझे देखते हैं क्या कहेंगे? कहेंगे ये काबिल एतमाद है, आपने तो कुछ नहीं देखा ना, आपने देखा मिंबर पे बैठा है, अमामा लगाता है, टोपी पहनता है, अबा पहनता है, काबिल एतमाद है, आपने देख लिया। अब आप जिंदगी लेकर आगे बढ़े और उसके बाद मसाइल शुरू हो गए। अब मौला क्या कह रहे हैं? मौला कह रहे हैं मत देखो, ये देखो जिंदगी में कैसा है, चार पैसे दे के देखो। अब मिसाल में कह रहा हूं, चार पैसे दे के देखो, पता चल जाएगा साहब। कर्ज दो, छोटा सा कर्ज दो। हमारे बड़े हमसे कहते थे खानदान वाले, क्या क्या बताऊं कौन कौन, बहरहाल वो खानदान वाले हमसे कहते थे जिससे दोस्ती बाकी रखनी है उसे कर्ज नहीं देना, जिससे दोस्ती बाकी रखनी है उसको कर्ज नहीं देना, वरना गई दोस्ती, फिर मामला खत्म हो गया। हम लोग यहां पहुंचे हुए हैं। अब चैलेंज क्या है? आपके सामने तीन ताल्लुकात हैं, आपका और खुदा का ताल्लुक, इसको देखो ये कैसा है। कहां पे देखूं? नमाज जब पढ़ रहा हूं नहीं पढ़ रहा, नहीं इसमें नहीं देखो, जाके देखो जब टकराते हैं तो खुदा याद आता है या नहीं आता है, वहां देखो। नंबर दो, मेरा और इंसानों का ताल्लुक ये कैसा है? इंसानों से मेरा मतलब क्या है? जो मेरे खानदान के लोग हैं, मेरे साथ घर में रह रहे हैं, इनसे मेरा ताल्लुक कैसा है? आज के माशरे की एक बहुत सादा सी शिकायत और बहुत ही गहरी गई भी, वो क्या? ये दोस्तों में सबसे अच्छा दोस्त है, घर में इससे ज्यादा बेरहम कोई इंसान नहीं है। والدین پتہ نہیں کتنے کہتے ہیں, کہتے ہیں ہمارا بیٹا بہت اچھا ہے جب تک دوستوں میں ہوتا ہے, جب گھر میں آتا ہے اس سے بڑا جابر کوئی نہیں ہے, سارے دوستوں کے ساتھ ہنس ہنس کی بات کرتا ہے, سب کے دکھ درد میں کام آتا ہے, صرف ہمیں دکھ دیتا ہے. یہ کیا ہے بھائی؟ آپ کا دین آپ کی نماز شب کے اوپر تو ہے, اس پر بھی ہے. پر دین میں تین چیزیں دیکھیں, نمبر ایک آپ کا خدا سے تعلق کیسا ہے, نمبر دو آپ کا خاندان سے تعلق کیسا ہے, نمبر تین آپ کا معاشرے سے تعلق کیسا ہے. معاشرے میں ظلم ہوتا ہے آپ دیکھتے ہیں خاموش ہو جاتے ہیں, کچھ کرتے ہیں؟ یہ تین چیزیں دیکھ لے. اچھا اب آپ ایک, میں اس کو یہاں پہ نہیں روکنا چاہ رہا, ایک دو پوائنٹ اور عرض کروں گا اس سلسلے میں. ان تین کو دیکھے تو کیا کرے پھر؟ وہ جو بات کہتے ہیں نا کہ اخلاق کے اندر نصیحت کر کے مت چھوڑو بلکہ آخری دروازے تک لے جا کے دوائی بھی کھلا دو. تو ہم یہاں پہ نہ چھوڑیں کہ آپ کے تین چیزیں دیکھیں کہ آپ کا تعلق خدا سے کیسا ہے, آپ کا تعلق خاندان سے کیسا ہے, آپ کا تعلق انسانوں سے کیسا ہے. نہیں, اس سے ایک مرحلہ اور آگے بڑھاتے ہیں. نسخہ کیا ہے, دوائی کیا ہے اس مشکل کی؟ تو اس کو بھی تھوڑا سا عرض کر دیتا ہوں. درود بھیجے گا محمد و آل محمد. سادہ ترین کام جو مجھے ابھی تک سمجھ میں آیا اپنے لیے بھی اور آپ کو بھی, وہی عرض کروں گا, ایک معیار بناؤ, اس معیار سے نیچے مت آؤ. بس ایک معیار بنا لیں, اس معیار سے نیچے مت آئیں. مثال دیتا ہوں آپ کی خدمت میں ایسے ہی. صاحب آپ نے اپنی زندگی میں گاڑی کے لیے کیا معیار بنایا ہے؟ مثلاً آپ سے کوئی پوچھے بھائی آپ جو گاڑی خریدتے ہیں زندگی میں, معمولاً جو آپ خریدتے ہیں اس میں اے سی ہوتا ہے یا نہیں ہوتا ہے؟ تو آپ نے کہا بھائی یہ تو انٹیگرل پارٹ ہے, اگر گاڑی میں اے سی نہیں ہے تو میں وہ گاڑی خریدوں گا ہی نہیں. چلو ٹھیک ہے, آپ 15 سال سے زیادہ پرانی گاڑی خریدتے ہیں؟ آپ نے کہا نہیں, 5 سال سے زیادہ پرانی گاڑی تو میں خریدتا ہی نہیں ہوں. اتنا تو کم سے کم ہونا چاہیے. گھر کے لیے کیا معیار ہے؟ کتنے بیڈ روم سے کم نہیں خریدتے؟ آپ نے کہا بھائی کم سے کم اتنے بیڈ روم تو ہونے چاہیے, اس سے کم نہیں خریدوں گا. صحیح ہے, آپ نے معیار بنایا نا زندگی کے اندر. آپ جو کپڑا پہنتے ہیں وہ کتنی قیمت کا ہوتا ہے؟ اس سے کم قیمت کا نہیں پہنتا. جوتا کتنے قیمت کا ہے؟ اس سے کم کا نہیں پہنتا. یہ سب باتیں ہوتی ہیں نا دنیا کے اندر. اب میں ایک بات پوچھوں گا, اللہ کے ساتھ تعلقات میں معیار کیا بنایا ابھی تک؟ گاڑی میں بغیر اے سی کی گاڑی نہیں خریدتا, اور اللہ کے ساتھ تعلقات میں جس دن چاہوں گا جو چاہوں گا کر لوں گا, کیا معیار ہے یہ؟ معیار بناؤ. مثلاً معیار بنا لو کہ اللہ کے نام پر یہ کام نہیں ہونے دوں گا, اپنی زندگی میں یہ نہیں کروں گا. مثلاً جھوٹ نہیں بولوں گا, کچھ بھی ہو جائے اللہ کے نام میں جھوٹ نہیں بولوں گا. نمبر دو, کسی کا پیسہ نہیں لوں گا, کسی کا پیسہ نہیں کھاؤں گا, جو ہوگا واپس کروں گا. معیار بناؤ. عبادتیں کر کر کے اپنے آپ کو دھوکہ کیوں دیتے ہو؟ اس سے تو دین برباد ہو جائے گا, اس سے لوگ دنیا میں تھک جائیں گے اور الٹا اثر پڑتا ہے. پھر الٹا اثر پڑتا ہے. ہم لوگ یہاں ایک کہاوت مشہور ہے, ہم لوگوں سے مطلب جو صنف طالب علموں کی, دینی طالب علموں کی صنف ہے جن کو لوگ علماء کہتے ہیں, ان میں ایک کہاوت مشہور ہے, کہتے ہیں مولوی کا بیٹا کتاب فروش بنتا ہے. مولوی کا بیٹا کتاب فروش بنتا ہے. کہاں سے بتائیں کیا جوڑا ہے بھائی؟ مولوی کا بیٹا کتاب فروش بنتا ہے. کتاب فروش کون؟ بک سیلر, کتابیں بیچنے والا. تو یہ کیسے بنتا ہے؟ تو کہتے ہیں وہ ساری زندگی جو باپ نے کتابیں جمع کی ہوتی ہیں نا, وہ جوان ہو کر ساری بیچنا شروع کر دیتا ہے, پھر وہ اس کا بزنس بن جاتا ہے, تو وہ بک سیلر بن جاتا ہے. کیوں ایسا ہوتا ہے؟ اپنے باپ کی تقریریں سنتا ہے اور اس کی زندگی میں دیکھتا ہے ٹکراؤ ہے, دین سے تھک جاتا ہے, دین سے تھک جاتا ہے. آپ کے اور میرے ساتھ یہی ہو سکتا ہے. اگر ہم دین میں سچے نہیں ہوئے, ہماری اولاد ہماری باتوں کو سنے گی جو ہم دوسروں سے کرتے ہیں, اور ہمارے دین کو ہماری زندگی میں دیکھے گی, کہے گا یہ وہ نہیں ہے. اب دین سے تھکے گا, آپ سے نہیں تھکے گا, دین سے تھکے گا. گھر والے بھی ایسے ہی ہیں. کوئی بیوی کب تک دیکھے گی کہ میرا شوہر 5 وقت کا نمازی ہے, نماز شب پڑھتا ہے, میرے لیے فرعون ہے, میرے لیے جلاد ہے, کب تک برداشت کرے گی؟ ایک وقت آئے گا دین سے تھک جائے گی. اس کے دین سے تھکنے کا ذمہ دار کون ہے؟ ہم خود ہیں. ہماری اولاد دین سے تھکے گی, نعوذ باللہ تعالی, کون ذمہ دار ہے؟ ہم خود ہیں. کیوں؟ کھوکھلا دین لے کے چلے تھے.
अगर बचना है तो क्या करना होगा?
दीन का मेयार बनाओ, एक कम से कम मेयार बनाओ, इससे नीचे नहीं आऊंगा। मैंने अर्ज किया आपकी खिदमत में, छोटी छोटी चीजों में मेयार बना लो। मसलन नमाज के लिए मेयार बनाओ, इबादात के लिए मेयार बना लिया जाए, लोगों के साथ ताल्लुकात के लिए मेयार बना लिया जाए, इससे कुछ जिंदगी में बेहतरी आएगी। अच्छा, एक और खतरा है जो दीनदार के साथ है, मैंने आपको बहुत ज़हमत दी, ये खतरा भी आपकी खिदमत में अर्ज करूं और आपकी ज़हमत को तमाम करूं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद का। मतलब वो जो मैंने स्कूल की मिसाल दी थी, जिसमें हर रोज बच्चे आते हैं, बस्ते लेकर आते हैं, टीचर्स भी आते हैं, क्लासें चलती हैं, इल्म नहीं होता, तरबियत नहीं होती, ये सब हो रहा होता है इस मिसाल के अंदर। मतलब फर्ज करें कोई एक आदमी आया बहुत अकलमंद, वो आया, उसने देखा सारा सिस्टम चल रहा है और दीन नहीं है, तो वो क्या करेगा? वो आएगा कहेगा भाई ऐसा है, जब तक ये खोखला है मैं इसको रोक रहा हूं, कल से स्कूल का सिस्टम बंद कर रहा हूं, उस वक्त तक बंद रहेगा जब तक ये सही नहीं होगा। अच्छा, जो सिस्टम में काम करने वाले उनका क्या होगा? उनको आदत पड़ी हुई है पढ़ाने की, उनको आदत पड़ी है पढ़ने की, वो दोनों बेताब हो रहे होंगे, कहीं हमें पढ़ाओ, वो कहेगा मैं पढ़ाना चाहता हूं, रूह नहीं है, बगैर रूह के आदत बन जाती है। ये इंसानों का बहुत बड़ा खतरा है, आदत पड़ जाती है, बेरूह के अमल की आदत पड़ जाती है, अमल नहीं करता तो उसका दिल बेचैन होता है। मसलन खुदा न करे नाउज़ुबिल्लाह कोई आदमी बेरूह की नमाजें पढ़ रहा है, एक वक्त नमाज नहीं पढ़ेगा तो क्या होगा? परेशान होगा, घबराएगा, मैंने नमाज नहीं पढ़ी, मैंने नमाज नहीं पढ़ी, और ये अपने आप से नहीं पूछेगा कि भाई जो तू पढ़ रहा है ना इसका कोई फायदा नहीं है, चूंकि इसमें रूह ही नहीं है, इसमें कुछ नहीं है, लेकिन आदत पड़ जाती है उसको, अपनी आदत को समझता है ये मेरे तकवा की निशानी है, हर रोज कुरान पढ़ता है, अमल ना करने की कसम खाकर अमल नहीं करूंगा, पढ़ेगा हर रोज, हर रोज नमाज़ें सब पढ़ता है बगैर बंदगी के। ये हम दीनदारों का दूसरा खतरा है। और मैं आपकी खिदमत में क्यों आज कर रहा हूं? क्योंकि यहां जो बैठे हुए लोग होंगे ये बेदीन नहीं होंगे, ये दीनदार होंगे, इनके लिए खतरा ये नहीं होगा कि ये नमाज पढ़ेंगे या नहीं पढ़ेंगे, अलबत्ता इक्का दुक्का वैसे भी होंगे, लेकिन बाकी लोगों के लिए कह रहा हूं जनरली ऐसा नहीं होगा। उनको क्या खतरा होगा? उनको ये खतरा आएगा कि तू पढ़ता तो रहेगा लेकिन ऐसा ना हो बेरूह पढ़ता रहे, इसको सही करना पड़ेगा। इसको सही करने का मैंने तरीका बता दिया, एक मेयार बनाए, इससे नीचे नहीं आए, लोगों के सामने झूठ नहीं बोलना है, लोगों का हक नहीं मारना है, लोगों को इस तरीके से अजियत नहीं करना है, एक मेयार बना ले, उससे नीचे ना आए। मसलन इन मुसीबतों में से एक मुसीबत खुदनुमाई है, अपने आप को इजहार करना। खुदनुमाई करने वाला इंसान, ये मैं आखिरी मुश्किल बताता हूं, फिर मैं दूसरी दफा फिर कहूंगा, ज़हमत तमाम करता हूं आपकी, सख्त बातें करना इंसान को कितनी देर तक करे, वो ये कि खुदनुमाई करने वाले इंसान के साथ एक अजीब मुसीबत है, जब सब खामोश होंगे ये बोलेगा, ये बोलेगा, क्यों बोलेगा? ताकि लोग मुझे देखें। ये मुसीबत है और ये दीन में भी आती है, ये दीन में भी आती है। मसलन कुछ लोग बैठे हैं अपनी बातें कर रहे हैं, तस्करा कर रहे हैं, ये बीच में कूदेगा, कहेगा मैं ऐसा हूं, अच्छा तुझसे किसी ने कहा है? नहीं, कहा नहीं है, इसको अपने आप को साबित करना है। अगर कोई इस मर्ज में मुब्तला है उसको एक मशवरा दूंगा, जितना मुमकिन है खामोश रहो। सुकूत के ऊपर पता नहीं कितनी रिवायतें हमारे पास। अगर किसी को खुदनुमाई से लड़ना है, अपने तकब्बुर से लड़ना है, अपनी खुदपसंदी से लड़ना है, एक सादा सा काम करे, लोगों की बातें सुने, बोले नहीं, खामोश बैठे। जितना खामोश बैठने की आदत पड़ेगी उतना खुदनुमाई का मुकाबला होगा। खुदनुमाई किसे कहते हैं? अपने आप को इजहार करना, अपने आप को साबित करना। ऐजान मोहतरम, ये दीनदारी की मुश्किलात हैं और ये सब हमारी जान को अजाब की तरह लग गई है, हमारी जान को लग गई है, इससे हमारे दीन के नताइज वो हासिल नहीं हो रहे जो हमें हासिल हो जाने चाहिए थे, जबकि अल्लाह का शुक्र है लोग दीन की तरफ जा रहे हैं। तो अभी चैलेंज कुछ और है, अपने आप को इससे मुतमईन मत कीजिएगा कि मैंने चंद आमाल अंजाम दे दिए तो इसका मतलब मेरा दीन कामयाब हो गया, नहीं, अभी चैलेंज कुछ और है, उस चैलेंज को समझने की कोशिश करें। अभी कुछ अर्से पहले बहुत सारी ऐसी चीज़ें होती रहती हैं माशरे के अंदर, हम सब भी गलतियां करते रहते हैं, गलतियों को अपने पकड़ने की कोशिश करते रहें, मामला हल होगा। मैं कुछ सुनाने वाला था उसको भी छोड़ देता हूं, अभी इख्तिताम की तरफ लेकर जाता हूं। अपनी गलतियों को सबसे पहले पकड़ें। एक पॉइंट आपकी खिदमत में और अर्ज कर दूं, अल्लाह करे मुझे भी सवाब मिले, आपको भी सवाब मिले, दुरूद भेजें मोहम्मद वाले मोहम्मद। हमारे पास बहुत सारी रिवायतें हैं जिनके अंदर एक जुमला बार बार आता है, बार बार आता है, वो जुमला ये है, हर इंसान को नसीहत करने वाला चाहिए। ये जुमला रिवायतों में बहुत आया है, हर इंसान को नसीहत करने वाला चाहिए। अच्छा, इंसान की महरूमियत, यानी वो इंसान जो बेचारा मजलूम हो गया, मर गया बेचारा, वो इंसान महरूम इंसानों में से एक इंसान वो है जिसको हम लोग कहते हैं मसलन ये गरीब है, फकीर है, मुफलिस, वो इंसान है जिसकी नसीहत के दरवाजे बंद हो गए, वो बेचारा बहुत ही मुफलिस इंसान है, यानी जिसने अब किसी की नसीहत नहीं सुननी है, सुनेगा तो असर नहीं करेगा, नहीं असल सुनना ही नहीं है। क्यों नहीं सुनता है? हर एक में चंद खराबियां निकालकर उसको फारिग कर लेता है, कहता है इसकी नहीं सुनूंगा, इसमें ये खराबी है, मामला ही खत्म हो गया। दुनिया में कौन सा बंदा मिलेगा जिसमें कोई खराबी नहीं होगी? हर बंदे में कोई खराबी होगी, उसकी वो खराबी निकालेगा, कहेगा इसके अंदर ये खराबी, मैं इसकी नसीहत नहीं सुनता, मामला खत्म। बहुत गरीब इंसान वो है जिसको कोई नसीहत करने वाला ना बचे। आपको नसीहत चाहिए। अच्छा, अब आप कहेंगे भाई ऐसा है कि मुझे तो नसीहत करने वाला कोई इंसान दुनिया में बचा ही नहीं है, सारे मुझसे ज्यादा खराब हैं। एक तो ये खुद एक मुसीबत है कि अगर कोई ये समझ ले तो ये खुद एक मसला है। लोगों में अच्छे लोग हैं जिनसे नसीहत ली जा सकती है। अगर कभी ऐसा हो तो फिर मैं उसके लिए एक और मशवरा दूंगा, अपनी खराबियों से खुद सीखने की कोशिश करो, अपनी खराबियों से खुद सीखने की कोशिश करो। मसलन अपना एनालिसिस करो, उस मौके पर मैंने जो हरकत की वो सही थी या गलत थी, उस मौके पर मुझे यह मुश्किल पेश आई थी, वजह क्या थी, मैंने कौन सी गलती की थी। खुदा नाउज बिल्ला ताला हम पे जुल्म नहीं करेगा, खुदा अदल करेगा। खुदा ताला अगर कुरान करीम में फरमाता है ज़ाहर अल फसाद फिल बर वल बहर बिमा कसबत ऐदिन नास, जो लोगों ने अपने हाथ से कमाया उसकी वजह से खुशकी और तरी के अंदर फसाद जाहिर होता है, जो कुछ होता है हमसे होता है। अपना एनालिसिस करें, देखिए मेरी खराबियां क्या है, उन खराबियों से लड़े, अपनी गलतियों पे लड़े। उस मौके पे मैंने जो फलां काम किया, मैं क्यों बोला, मुझे बोलने की जरूरत ही नहीं थी, लोग अपनी बातें कर रहे थे, मैं क्यों बोल रहा बीच में। फलां आदमी से मैंने फलां चीज ली थी, अब तक वापस नहीं की है, क्यों वापस नहीं की, क्या तावील है मेरे पास, खुदा मुझे पकड़ेगा नहीं क्या। अपना हिसाब किताब करें, अपने लिए नसीहत करने वाला बन जाए, अगर बाहर नसीहत करने वाला कोई नहीं बचाए। अगर आप कहते हो बाहर नसीहत करने वाला कोई नहीं बचा है, सब में खराबी है, तो भाई तुम अपने लिए खुद नसीहत करने वाले बन जाओ, अपने आप को खुद नसीहत कर लो, अपनी खराबियों को खुद देख लो, इससे भी जिंदगी बेहतर हो सकती है, इससे भी अपनी जिंदगी के अंदर बेहतरी लाई जा सकती है। और ये सब चीजें, ये सब जिद्दोजहद मांगती हैं, सब जिद्दोजहद मांगती हैं, सबके लिए मेहनत करनी पड़ती है। आप कभी मत सोचिएगा कि ये तस्किए नफ्स, तहजीब नफ्स, तकामुल, तरक्की, ये चैप्टर रुक जाते हैं, कोई चीज नहीं रुकती। नफ्स इंसानी में एक अजीब मुसीबत है, या ये ऊपर जाता है या ये नीचे जाता है, ये एक जगह खड़ा नहीं रहता। ये इंसान की बॉडी की तरह नहीं है कि मसलन बच्चे ने ऊपर ही जाना है, नहीं ऐसा नहीं है। ये कभी ऊपर जाता है बहुत तेजी से, कभी नीचे आता है बहुत तेजी से, एक एक रात में सब कुछ हो सकता है, सुबह को ऊपर जाए रात को नीचे आए, ये सब हो सकता है। अपने आप को हर वक्त संभालना पड़ेगा। शब जुम्मा है, खुदा नमतान ने जुम्मे को मगफरत का वक्त करार दिया है, शब जुम्मा रहमत की शब है। ये सब बातें मैंने आपके सामने सख्त की, लेकिन एक उम्मीद हमेशा रहती है, खुदा करीम है, खुदा रहीम है, खुदा गफूर है, माफ कर देता है। हम में से कौन है जिसने गलतियां नहीं की, हम में से कौन है जिसने गुनाह नहीं किए, लेकिन खुदा के पास लुत्फ करम बहुत है। ना खुदा का लुत्फ करम हमें गुनाह पे बहादुर बनाए, نہ خدا کا عدل اور خدا کی سزا، ہمیں اس کے امید سے نا امید کرے، دونوں کے درمیان رکھے۔ خدا کریم ہے، خدا بخشنے والا ہے۔ شب جمعہ ہے، ہم میں سے سب نے کہیں نہ کہیں کوئی نہ کوئی غلطی کی ہوگی۔ اچھا ہے تھوڑا سا اپنا تجزیہ کر لیں، میری کون کون سی غلطیاں جو میں صحیح کر سکتا ہوں۔ آپ میں سے کچھ لوگ جو یہاں پہ تشریف فرما ہیں، ان کے دلوں پہ اثر بھی ہو رہا ہے، اچھا اثر ہو رہا ہے، یہ اچھا موقع ہے اپنی زندگی کے اندر غور کر کے دیکھیں کون سی خرابی سے لڑ سکتا ہوں۔ کسی کی کوئی امانت ایسی تو نہیں ہے میرے پاس جو مجھے واپس کرنی ہے تو واپس کر دوں، کسی بندے پہ ظلم کر رہا ہوں تو ظلم نہ کروں، کسی انسان کے ساتھ ناانصافی کی بھی ہے، ناانصافی ختم ہونی چاہیے۔ اپنا تجزیہ تحلیل کریں، اپنا حساب کتاب کریں۔ جب خدا کے نمائندے حساب کریں گے آسان نہیں ہوگا، مشکل میں پھنس جائیں گے ہم لوگ۔ ہم سب کو اپنا حساب کتاب کر لینا چاہیے، اور خدا کی رحمت کے دروازے سب کے لیے کھلے ہیں۔ شب جمعہ ہے، میں روایت بہت عرض کرتا ہوں، آپ کی خدمت میں دوبارہ عرض کر دیتا ہوں، اس سے مجھے امید بنتی ہے، تسلی ملتی ہے۔ حضرت موسیٰ علیہ السلام کا خدا کے ساتھ ایک مکالمہ، اس میں خدا تعالیٰ نے حضرت موسیٰ علیہ السلام سے کہا کہ موسیٰ تم نے میرے لیے کیا کیا؟ حضرت موسیٰ علیہ السلام نے کہا خدا سب کچھ تیرے لیے کیا ہے، عبادتیں کی ہیں، نمازیں پڑھی ہیں، اتنا کچھ کیا ہے۔ کہا یہ میرے لیے نہیں ہے، یہ تو نے اپنے لیے کیا ہے، اپنی جنت بنائی ہے، اپنے آپ کو جہنم سے بچایا ہے۔ حضرت موسیٰ فوراً خدا سے کہا خدا ہے تو بتا تیرے لیے مجھے کیا کرنا چاہیے۔ اللہ نے ایک جملہ کہا، کہا میرے بندوں کو میری احسان اور محبت کی یاد دلاؤ، میرے بندوں کو میرے نزدیک لے کر آؤ۔ حضرت موسیٰ نے کہا خدا ہے تیرے بندوں کو تیرے نزدیک کیسے لے کر آؤں؟ کہا میری محبتیں یاد دلاؤ، میرے احسان یاد دلاؤ، ان کو بتاؤ میں نے ان کے ساتھ کتنی محبت کی دی ہے، ان کو یاد دلاؤ میں نے ان کے اوپر کتنا احسان کیا ہوا ہے۔ خدا متعالی کریم نے ہم پر کتنے احسان کیے ہیں ہمیں کیا معلوم، کتنی محبتیں کی ہیں ہمیں کیا معلوم۔ خدا کی ان محبتوں کو یاد کریں تاکہ آپ کے دل میں امید بنے، خدا سے نزدیکی کا احساس بنے، تھوڑی سی دیر کے لیے ہمارے سخت دلوں میں نرمی آ جائے، نرمی آ جائے خدا سے معافی مانگ لیں گے۔ اور بہت بڑی نعمت خدا نے متعلق کی ہے کہ ہم سید و شہداء کے ماننے والے۔ سید الشہداء کی محبت نے ہمارے دلوں کو آسان کیا ہے۔ سید الشہداء ہدایت کے لیے بہت بڑی امید ہے۔ مثلا میرے جیسا آدمی اپنے آپ سے سوچتا ہے، مثلا میں 16 سال پہلے پاکستان واپس آیا تھا، ابھی نہیں معلوم میں کہاں کھڑا ہوں، گمراہ ہو گیا ہوں، رائے حق کے اوپر ہوں، 16 سال میں حق کے اوپر بڑھ رہا ہوں، اپنی جگہ پہ کھڑا ہوں یا پیچھے چلا گیا ہوں، مجھے نہیں معلوم، تو میں کیا کروں؟ میں سید الشہداء سے التجا کروں، امام حسین سے مانگوں۔ کیوں امام حسین سے خاص کر؟ کیونکہ اللہ کے رسول نے کہا تھا ان الحسین مصباح الہدا و سفینۃ النجاۃ، وہ ہدایت کا چراغ ہیں، وہ نجات کی کشتی ہیں، میں حسین کا ماننے والا ہوں۔ میں کراچی میں ہوں، سید الشہداء کا روضہ کربلا میں، اللہ نے کوئی پابندی نہیں لگائی ہے، میں یہاں بیٹھے بیٹھے شب جمعہ ہو کربلا کا رخ کروں اور امام سے کہوں مولا آپ کا ایک ماننے والا یہاں بھی بیٹھا ہے، جس کو آپ کی ضرورت ہے۔ میں گمراہ ہو سکتا ہوں، مجھے آپ کی ہدایت چاہیے، میں کتنی دور بیٹھا ہوں آپ سے، غیبت کا زمانہ ہے، آپ کے فرزند غیبت میں ہیں، مجھے ہدایت چاہیے۔ سید الشہداء سے ہدایت مانگے، کتنا ہی زمانہ برا کیوں نہ ہو، اہل بیت کی نورانیت کے اوپر تو برائی نہیں آتی نا، ان کی نورانیت تو باقی ہے، ان کی نورانیت سے مدد مانگ لے۔ اور الحمد للہ رب العالمین، اب جو یہاں پہ تشریف فرما ہے، آپ کا امام حسین سے ایک رابطہ ہے، پوری دنیا کا رابطہ ہے، آپ کا ایک خاص رابطہ ہے۔ وہ کیا رابطہ ہے؟ ये पूरी दुनिया भी हुसैन ही की है, लेकिन आप में एक खास बात है, आप इमाम हुसैन के अली अकबर पर रोते हुए आए हैं, आप इमाम हुसैन के अली असगर पर रोते हुए आए हैं, आपने सारी जिंदगी अहले बैत के मसाइब पे मातम किया हुआ है, आपका एक ताल्लुक जुड़ा हुआ है। दुनिया में सब हुसैन का नाम लेते होंगे, लेकिन आपने भी कुछ काम किया है, इस काम के वास्ते आपका इमाम हुसैन से ताल्लुक जुड़ गया है। उस ताल्लुक की बुनियाद पर सैयदुल शहदा से तलब किया जा सकता है। और हमेशा जहन में रखिएगा, दुनिया में मोहब्बत एक तरफ से हो सकती है, आप दुनिया के पीछे भागेंगे, दुनिया आपको नहीं पहचानेगी, लेकिन इमाम हुसैन से मोहब्बत दो तरफ से होती है, अहले बैत से मोहब्बत दो तरफ से होती है। आप जितना इमाम हुसैन को चाहते हैं, इमाम हुसैन को उससे बढ़कर आपको चाहते हैं, ये मोहब्बत दो तरफ से है। इस दो तरफ की मोहब्बत का नतीजा क्या है, वो ये कि वो आपसे बेखबर नहीं है, वो आपसे बाखबर है। अगर अब शब जुमा है, आप यहां पे बैठे हुए हैं, अहले बैत की किसी मसाइब का तस्करा करेंगे, आप उन पर रोएंगे, उनको नहीं पता हमारे नाम पे कौन रो रहा है, बहुत अच्छी तरह पता है, सब अच्छी तरह पता है। ये मोहब्बत दो तरफ से हो जाएगी, वो आपका साथ दे देंगे, किसके मसाइब पढ़ूं, शब जुमा है, मेरा भी दिल चाहता है सैयदुल शुहदा के नाम पे खुद भी रहूं, आपको भी दो जुमले रुलाऊं, दिल चाहता है हजरत अली असगर के मसाइब पढ़े। अली असगर के मसाइब में बहुत सारी मोहब्बतें मुलव्वस हुई भी हैं, बहुत सारी मोहब्बतें हैं। मसलन हजरत जॉन के मसाइब भी अजीब है, हजरत हुर के मसाइब भी अजीब है, लेकिन अली असगर और अली अकबर के मसाइब के अंदर जहां बाप और बेटे की मुसीबतें हैं, वहां मां और बच्चे की भी हैं, सबकी मुसीबतें जमा हो गई हैं। अली असगर के साथ अजीब बात है, सैयदुल शहदा ने जो कुर्बानियां दी हैं, जिसकी वजह से सैयदुल शहदा की कुर्बानी मुनफरिद कुर्बानी बनती है पूरी कायनात के अंदर, उन कुर्बानियों में से एक कुर्बानी हजरत अली असगर की कुर्बानी है। इस कुर्बानी में खास खास नुकात क्या है, एक बड़ा अजीब नुकता यह है कि कोई और बच्चे की कुर्बानी देता है तो माओ को दूर रखता है, अली असगर की कुर्बानी में मां बहुत नजदीक है, वो मां खेमे से देख रही है कि मेरा बच्चा शहीद हो रहा है, कोई और कुर्बानी देता है बच्चे की उम्र ज्यादा होती है, ये अली असगर बेचारा शीरखार है अभी घुटनियों में भी नहीं चलता है, कोई और कुर्बानी देता है कम से कम प्यासा नहीं होता है, ये बेचारा शीश महाप्यासा भी है, इसकी खातिर इसके खून में तासीर है। लिहाजा हमारे पास रिवायत मौजूद है, जब वो तीरे से तम चला और अली असगर का नन्ना सा मजलूम खून बहा, सैयदुल शहदा ने अपने हाथों में लिया और कहा खुदाया इसको आसमान पे फेंकू या जमीन में डालू, उसके बाद अपने चेहरे पर मला और कहा खुदाया इसी मजलूम खून के साथ तेरे मैदान में हाजिर होऊंगा, तेरे महशर में आऊंगा। ये मजली असगर की एक मजलूमियत है, अली असगर की बड़ी मजलूमियतों में से एक मजलूमियत वो है, जब सैयद शहादा बच्चे के लाश को खेमे में लेकर नहीं गए, खेमे की पुश्त पर लाए, अपनी शमशीर से एक नंदी सी कब्र बनाई, बच्चे को गर्म मिट्टी में लगाया, मिट्टी को ऊपर से डाल दिया, गोया दावत झाड़ कर कहा हाजिर कुर्बान, ए खुदाया इस कुर्बानी को हमसे कबूल करना।
सयालम الذين ظلموا أياما قلبا ينقلبون।